السلام علیکم ناظرین، پروگرام ہے غامدی کے ساتھ اور میں ہوں زنیرہ اظہر. ہمارا آج کا پروگرام کا ٹاپک ہے کہ کیا پاکستان کا آئین کفر پر مبنی ہے. اس ٹاپک کی ناظرین ضرورت اس لیے پیش آئی کیونکہ کفر کا ورڈ عام ہمارے روایتی مذہبی حلقوں میں اور عام زندگی میں بھی بہت استعمال ہونے لگا ہے. پہلے یہ فرقوں کے لیے استعمال ہوتا تھا، اب آ کر یہ ایک دوسرے کے بارے میں لوگ عام استعمال کرنے لگ گئے ہیں، اور نوبت یہاں تک آ گئی ہے کہ آئین کے بارے میں بھی یہ بات سننے میں آ رہی ہے کہ شاید پاکستان کا جو آئین ہے وہ کفر پر مبنی ہے. یہ بات کس حد تک درست ہے؟ کفر کیا ہے؟ ہم اس کا الزام کسی پہ لگا سکتے ہیں یا نہیں لگا سکتے؟ اور اس کا فیصلہ کون کرے گا کہ کفر ہے کیا؟ اسی کو آج ہم سمجھنے کی کوشش کریں گے غامدی صاحب سے. اور آج کے پروگرام میں ہمارے ساتھ شریک گفتگو ہیں دانش قاضی صاحب. السلام علیکم. تھینک یو فار پارٹیسپیٹنگ ان آور پروگرام. السلام علیکم غامدی صاحب. غامدی صاحب، کفر ہے کیا؟ پہلے تو کفر کو ذرا ہم بیان کر لیں کہ یہ چیز کیا ہے.
قرآن مجید میں یہ ایک عام عربی زبان کا لفظ ہے جو اس معنی میں استعمال ہوتا ہے کہ آپ کے سامنے خدا کے کسی پیغمبر نے آ کر اپنی دعوت پیش کی،
ٹھیک،
اس کا انکار کر دیا گیا، اس کو کفر کہتے ہیں.
ٹھیک ہے.
جس طریقے سے انکار کر دیا ہماری زبان کا ایک لفظ ہے، اسی طریقے سے انکار کے معنی میں کفر عربی زبان کا ایک لفظ ہے.
ٹھیک. تو آپ نے جو کہا ہے کہ کسی رسول نے آ کر خدا کا پیغام پیش کیا، تو کیا اس میں رسول کی پریزنس ضروری ہے؟
نہیں، کسی بھی موقع پر آپ انکار کر سکتے ہیں. مثال کے طور پر اب کسی کے سامنے محمد الرسول اللہ علیہ وسلم کی دعوت پیش کی گئی، بتا دیا گیا اس کو کہ آپ اللہ کے رسول تھے، اور یہ بات اس پر واضح ہو گئی کہ آپ فی الواقع اللہ کے رسول تھے، اور اس نے جانتے بوجھتے انکار کر دیا. اس نے کہا میں اس کو ماننے کے لیے تیار نہیں ہوں.
ٹھیک.
یہ کفر ہی ہوگا،
کسی بھی طرح سے انکار کر دینا.
انکار کر دینا یعنی یہ کوئی ایسا لفظ نہیں ہے کہ جس کو ہم قابل مذمت لفظ سمجھیں. یہ ایک سیدھا سادہ لفظ ہے کہ آپ نے کسی حقیقت کو نہیں مانا.
لیکن ہمارے ہاں
منکر ہو کر کھڑے،
ہمارے ہاں تو جب اس ورڈ کا استعمال ہوتا ہے تو عام طور پہ یہ سمجھا جاتا ہے کہ کسی نے کوئی گناہ کر دیا.
یہ تو خیر ہمارے ہاں کے استعمال کی بات ہے، لیکن قرآن مجید میں گناہ کے لیے یا خدا کی نافرمانی کے لیے فسق کا لفظ استعمال ہوتا ہے.
ٹھیک.
کفر کا مطلب تو یہ ہے کہ جن چیزوں کو ایمانیات کی حیثیت حاصل ہے، یعنی خدا کو ماننا ہے، ہمیں خدا کے فرشتوں کو ماننا ہے، خدا کی کتابوں کو ماننا ہے، اسی طرح خدا کے پیغمبروں کو ماننا ہے، یا مثال کے طور پر آخرت کو ماننا ہے. تو جو ماننے کی چیزیں ہیں، جب کوئی شخص ان کا انکار کر دے گا اور یہ کہے گا کہ مجھ پر یہ بات واضح ہو گئی لیکن میں یہ سمجھتا ہوں کہ میں اس کو ماننے کے لیے تیار نہیں ہوں،
ٹھیک،
اس موقع کے اوپر ہم یہ کہیں گے کہ اس نے کفر کا ارتکاب کیا، یعنی ایک حقیقت اس کے سامنے آئی تھی اور اس نے اس کو
انکار کر دیا اس کا. غامدی صاحب، آئین کی اگر ہم بات کریں تو ویسے تو یہ ریاستی امور کو چلانے کے لیے ایک قانون کی کتاب ہے، آپ سمجھیں اس کی کوئی شرعی حیثیت بھی ہے کیا؟
یعنی اس میں جو ریاستی امور کو چلانے کا طریقہ بتایا جائے گا اس کے بارے میں ہم یہ رائے قائم کر سکتے ہیں کہ وہ شریعت کے مطابق ہے یا اس کے خلاف ہے.
ٹھیک.
جیسے کہ اس سے پہلے بھی ایک پروگرام میں نے یہ عرض کیا تھا کہ اگر ہمارے آئین میں یہ بات لکھی ہوتی کہ ہم بادشاہت ہوگی تو یہ قرآن مجید کے خلاف ہوتا.
بالکل صحیح.
کیونکہ قرآن مجید نے یہ اصول قائم کر دیا ہے کہ امرہم شورا بینہم، مسلمانوں کا نظم اجتماعی اب ان کی رائے اور ان کے مشورے سے چلے گا.
ٹھیک.
اسی چیز کو ہم نے آئین کی صورت دی ہے. آئین میں ہمارے ہاں تو بہت سی چیزیں لکھی گئی ہیں، جیسے کہ مثال کے طور پر یہ اسلامی جمہوریہ پاکستان ہوگا، اس میں قرارداد مقاصد منظور کی گئی، پھر اس کو آئین کا بتدریج حصہ بنایا گیا. یہ سب چیزیں بھی اگر نہ ہوں اس آئین میں اور صرف یہ اس اصول کو بیان کرے کہ ہمارے ہاں کا نظم حکومت شورا پر ہوگا، لوگوں کی رائے پر ہوگا، جمہوری طریقے سے فیصلے ہوں گے. جمہوریت کا مطلب یہ ہوتا ہے کہ اکثریت کی رائے فیصلہ کن ہوگی اور اقلیت کو پورا حق ہوگا کہ اس پر تنقید کر سکے،
ٹھیک،
اس کے خلاف رائے عامہ کو ہموار کر سکے. اگر اس اصول پر یہ آئین بنا ہوا ہے تو یہ عین قرآن و سنت کے منشا کو بیان کرتا ہے.
ٹھیک.
یہ ٹھیک اس بات کے مطابق ہے جو اللہ تعالیٰ نے ہم سے کہی ہے یا جس کا مطالبہ اللہ تعالیٰ نے ہم سے کیا ہے.
ٹھیک.
یعنی اگر یہ آئین کسی پوپ کو اختیار دیتا کہ وہ حکومت چلائے، کسی خاندان کو اختیار دیتا کہ وہ حکومت چلائے، بندوق کو اختیار دیتا کہ یہ حکومت چلائے، تو ہم یہ کہتے ہیں کہ یہ آئین قرآن و سنت کی روح سے بالکل غلط ہے یا یہ قرآن و سنت سے انحراف پر مبنی ہے. تو کسی حکومت کے جائز اور ناجائز ہونے کا انحصار اس پر ہے کہ کیا وہ لوگوں کی رائے سے قائم ہوئی ہے یا لوگوں کی رائے کے خلاف ان پر مسلط کر دی گئی ہے.
ٹھیک.
تو پاکستان کا آئین جمہوری اصول کو قائم کرتا ہے، باقی جزیات ہیں. بنیادی طور پر یہ آئین یہ بتاتا ہے کہ جمہوری اصول پر جو حکومت قائم ہوگی اس میں اداروں کی تقسیم کیا ہوگی، اس کے ضابطے کیا ہوں گے، ان کے باہمی تعلقات کیا ہوں گے. یہ جتنی چیزیں بھی اس میں بیان ہوئی ہیں ایک آدھ چیز کے سوا، ان میں سے کسی کے بارے میں بھی آپ یہ نہیں کہہ سکتے کہ یہ قرآن و سنت کے خلاف ہے. तो इस वजह से आईन में तो सिर्फ ये देखा जाएगा कि वो हुकूमत चलाने का तरीका क्या
तरीका
बना
क्या
रहा
है। तो अगर इस डॉक्यूमेंट को देखें तो ये तो बड़ा फिर सेक्रेट डॉक्यूमेंट है, क्योंकि ये कुरान पाक के ऐन मुताबिक है, उसके उस बेसिक असूल के मुताबिक है जिसके मुताबिक ये फैसला हो गया कि हमारे हुक्मरान किस तरह सेलेक्ट होकर हमारे सर पर हुकूमत करेंगे। तो इसको फॉलो करना, इसको फॉलो करने वाले कितने हक पे होते हैं और इसको फॉलो ना करने वाले किस हद तक कोई नाजायज काम करते हैं।
मैं तो हमेशा ये कहता हूँ कि एक मिसाक मिली है, यानी हमने बैसियत मजमू कौमी हैसियत से ये फैसला किया है कि हमारे यहाँ दस्तूर ये होगा, कायदा ये होगा, हम हुकूमत अमरोहम शूरा बैनहुम के उसूल पर चलाएंगे।
ठीक,
यानी इसमें लोग फैसला करेंगे कि उनका हुक्मरान किसको होना है। रियासत और हुकूमत के मामलात में भी आखिरी अथॉरिटी हमारी पार्लियामेंट के पास होगी, यानी जिसे लोगों ने मुंतखब किया होगा। मुंतखब पार्लियामेंट ही ये फैसला करेगी कि क्या कानून बनना है, क्या जाब्ता बनना है। अगर किसी मौके पर हमें मजहब की कोई ताबीर भी कबूल करनी होगी तो उसका फैसला भी हमारी पार्लियामेंट करेगी। ये
ठीक
उसूल इसमें तस्लीम कर लिया गया है। तो इस वजह से ये एक मिसाक मिली है,
ठीक
यानी पूरी कौम ने मिलकर ये अहद किया है, पूरी कौम के नुमाइंदों ने मिलकर ये अहद किया है। इसकी अगर आप तारीख पढ़ें तो आपको ये मालूम होगा कि उस जमाने में जब जुल्फकार अली साहब भुट्टो इस आईन को बना रहे, तो वो खुद एक मुंतखब वजीर आजम थे,
जी बिल्कुल।
उनकी पार्टी को सबसे ज्यादा लोगों ने एतमाद का वोट दिया था। उस वक्त हमारे मुल्क में बड़े जलील कदर उलमा मौजूद थे, वो सब के सब इसकी तदवीन में शरीक थे।
ठीक
इस पर बड़ी तफसीली बहसें की गईं, इसमें जो बाहमी ताल्लुकात हैं सदर के, वजीर आजम के, इसी तरह सुप्रीम कोर्ट और दूसरे इदारों के, उनके बारे में भी तूल तवील बहसें हुई। और उसके बाद इजमा से, जिसको आप हमारी शरई इस्तलाह में कह सकते हैं, कि लोगों के इत्तेफाक से हमने ये आईन बनाया
ठीक
और इस आईन को अब हमने अपने एक मिल्ली अहद की हैसियत दे दी। तो जो आदमी इस आईन से इनहराफ करता है या इसके खिलाफ बगावत करता है या इस आईन से बालातर कोई इकदाम करता है, आप देखिए वो कितने जरायम का इरतकाब करता है। पहली चीज़ यह है कि वह अल्लाह की किताब के इस हुक्म से बगावत करता है कि तुम्हारा निज़ाम जमहूरी उसूलों पर चलेगा,
ठीक
पहली चीज़ ये। दूसरी चीज़ यह है कि वह अल्लाह ताला के इस हुक्म से इनहराफ करता है कि जब तुम कोई अहद कर लो तो तुम्हें उस अहद की आखिरी दर्जे में पाबंदी करनी है।
ठीक
यानी
अहद
हमारे
की
यहाँ
पासदारी।
अहद की पाबंदी, ईफाए उहूद, ये दीन के अजीम तरीन अहकाम में से है।
ठीक
इस पर सारा दीन मबनी है। असल में हमारा दीन भी खुदा के साथ एक अहद पर मबनी है। इसी वजह से आप ओल्ड टेस्टामेंट अहदनामा कदीम
कदीम
कहते हैं,
बिल्कुल
न्यू टेस्टामेंट अहदनामा जदीद कहते हैं। कुरान भी खुदा का आखिरी अहदनामा है, उसकी रोशनी में हमने इस आईन के कवायद तय की है।
ठीक
तो इस लिहाज से अगर आप देखिए तो हम उस अहद को तोड़ देते हैं, अगर हम इससे इनराफ करते हैं तो उस अहद को तोड़ देते हैं। फिर उसके बाद ये कि जब हम उसको तोड़ेंगे तो लाजमी तौर पर हम लोगों की राय के खिलाफ कोई इकदाम करेंगे। तो इसका मतलब यह है कि हम मुसलमान कौम के खिलाफ बगावत कर रहे हैं,
उनका हक भी मारा
जिसको
हमने।
रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने फसाद फिलर्स करार दे के उसकी सजा मौत मुकर्रर की है।
ठीक
यानी अगर ये फरमाया है कि किसी जगह मुसलमानों का इज्तिमाई नज्म कायम हो और लोगों का इत्तेफाक हो उस नज्म के ऊपर, और कोई शख्स उसके मुकाबले में उठे और इंतशार पैदा करना चाहे, इख्तलाल पैदा करना चाहे, तो फरमाया कि उसकी गर्दन मार दो। उसने फसाद का इर्तकाब किया है, उसने दर हकीकत मुसलमानों के नज्म इज्तिमाई को तोड़ने और उससे इनहराफ करने की जसारत की। तो ये मामूली बात नहीं है,
बिल्कुल ठीक,
बल्कि इस मामले में इतनी सख्त बात कही गई है कि ये फरमाया है कि जो आदमी मुसलमानों का इज्तिमाई नज्म अगर कायम हो गया, उस पर इत्तेफाक हो गया है, उसके मुकाबले में खड़ा होता है और एक बालिश्त के बराबर उससे अलग होता है। यानी मन खराजा मिनल सुल्तान शिबरन, मन खराजा मिनल जमात शिबरन, मुसलमानों के इज्तिमाई नज्म और उनके इक्तदार से अगर कोई आदमी एक बलिश्त बराबर अलग होता है, माता मीतन जाहलिया, जाहलियत की मौत मरेगा।
ठीक
ये क्यों कहा गया ये सब कुछ इतने सख्त अल्फाज में? इसलिए कहा गया है कि मुसलमानों के इज्तिमाई नज्म से अगर इनहराफ होता है, बगावत होती है, तो फिर लोगों की जान माल और आबरू की हिफाजत खत्म हो जाएगी।
सही।
फिर मुख्तलिफ गिरोहों के हाथ में मामला आ जाएंगे।
ठीक है।
फिर वो अपनी मर्जी और मंशा को उनके ऊपर नाफिज करेंगे। फिर गलियों और बाजारों में लोगों को हदफ बनाकर मारा जाएगा, जिसको आप टारगेट किलिंग कहते हैं। ये सब उसी वक्त होता है जब आप रियासत के नज्म को तस्लीम करने से इनकार कर देते हैं। यानी रियासत का नज्म कायम है और मुझे इख्तलाफ है तो मैं क्या करूंगा? अगर वो इख्तलाफ इस नौयत का है कि मैं अदालत में जा सकता हूं तो वहां चला जाऊंगा। इख्तलाफ इस नौयत का है कि मैं उसका इजहार करना चाहता हूं तो हर जमहूरी निज़ाम मुझको हक देता है कि मैं इजहार करूं। इख्तलाफ इस नौयत का है कि मैं लोगों की राय को हमवार करके उसके खिलाफ एक फजा बनाऊं तो मुझको हक है कि मैं बनाऊं। और अगर इख्तलाफ इस नौयत का है और मैंने लोगों की राय को हमवार कर लिया है کہ میں ان کا نظم سنبھال سکتا ہوں تو یہ جمہوری نظام مجھ کو حق دیتا ہے.
عین مطابق.
تو یہ سارے طریقے چھوڑ کر اگر کوئی گروہ بندوق پکڑتا ہے اور لوگوں پر اپنی مرضی مسلط کرنے کی کوشش کرتا ہے تو اصل میں اس نظم اجتماعی سے نکل گیا ہے. اور نظم اجتماعی سے خدا کے پیغمبر نے کہا ہے کہ اگر بارش برابر بھی آپ نکلے ہیں تو پھر آپ یہ سمجھ لیں کہ آپ نے اسلام کو چھوڑ دیا ہے.
ٹھیک.
کیونکہ آپ نے اصل میں لوگوں کے لیے خطرہ پیدا کر دیا ہے.
صحیح.
آپ فساد کا ارتکاب کرتے ہیں اور آپ جانتی ہیں کہ فساد کی بڑی سخت سزائیں قرآن مجید میں بیان ہوئی ہیں. اس میں لوگ ایک نقطہ پیدا کر کے راستہ نکالتے ہیں.
جی.
وہ یہ ہے کہ جی نظم اجتماعی کو شریعت کا پابند ہونا چاہیے. یہ زیر بحث نہیں ہے. یعنی نظم اجتماعی قائم ہونا چاہیے.
ٹھیک.
اگر وہ قائم ہے تو آپ اسے توڑ نہیں سکتے. یہ بات فرمائی ہے اللہ کے رسول نے. اب رہ گئی یہ بات کہ شریعت کی وہ پابندی کرے, اس کا تعلق گورنمنٹ اور حکومت سے.
ٹھیک.
یعنی اس کا تعلق ریاست سے نہیں ہے. ریاست کا کوئی مذہب نہیں ہوتا. ریاست تو اصل میں اس چیز کا نام ہے کہ یہ ٹیریٹری ہے, یہ حدود ہیں, اس میں رہنے والے لوگوں نے اپنے لیے یہ طے کر لیا کہ وہ ایک اجتماعی نظم بنا کے رہیں گے.
صحیح.
یہ وجود میں آ گئی. اس کا تقدس قائم ہو گیا. اب اس کے بعد اس کے لیے آپ نے ایک آئین بنایا, اس میں یہ طے کیا کہ یہاں حکومت کیسے قائم ہوگی.
ٹھیک.
اب حکومت مثال کے طور پر کسی دین کے حکم کی خلاف ورزی کرتی ہے تو اس کے لیے اگر یہ طریقہ طے ہے کہ آپ اس غلطی کو لوگوں پر واضح کر کے حکومت کو تبدیل کرا سکتے ہیں تو پھر اس کے خلاف بندوق اٹھانا یہ اصل میں خدا کے قانون کے
خلاف ہے. بالکل ٹھیک. گاندھی صاحب, کانسٹیٹیوشن کی ہسٹری کیا ہے؟ کب انسان کو یا حکومتوں کو یہ ضرورت محسوس ہوئی کہ کوئی ایسا ڈاکیومنٹ مرتب کیا جانا چاہیے جس کے تحت جو حکومت کا نظم و نسق ہے اس کو چلایا جا سکے؟ عباسیوں کے دور میں ہارون الرشید کو ضرورت محسوس ہوئی تو انہوں نے کتاب الخراج مرتب کرائی. اس طرح امام مالک نے موتا ترتیب دی. تو یہ کب ہونا شروع ہوا کہ انسان کو گورننس کی جو امپورٹنس ہے وہ فیل ہونا شروع ہوئی؟
دو حصے ہیں اس کے. دیکھیے, ایک چیز یہ ہے کہ حکمران کیسے آئیں گے اور حکمرانوں کی سطح پر فیصلے کیسے ہوں گے. اس معاملے میں تو ہم نے ابتدائی میں بغاوت کر دی. یعنی رسول اللہ صلی اللہ علیہ وسلم کے بعد جو خلافت قائم ہوئی وہ تو ٹھیک جمہوری اصول پر قائم ہوئی.
ٹھیک.
اور اس میں کسی خاندان کا کوئی حق نہیں تسلیم کیا گیا, بلکہ سب سے چھوٹے خاندان سے تعلق تھا سیدنا ابوبکر صدیق رضی اللہ عنہ کا. ان کو اس اجماع کے ساتھ اور اس اتفاق رائے سے منتخب کیا گیا کہ سیدنا عمر رضی اللہ عنہ ان کے بارے میں کہتے ہیں کہ میں نے جب ان کا نام تجویز کیا تو مجھے یہ پورا اطمینان تھا کہ تختہ العناقل ہے. وہ ایسی شخصیت ہیں ہمارے درمیان جن کے سامنے سب کی گردنیں جھک جاتی ہیں. اس طرح اتفاق رائے سے وہ نظم قائم ہوا. اگلے دن مسجد میں آ کے انہوں نے کوئی تلوار نہیں پکڑی ہوئی تھی, ان کا کوئی جتھا نہیں تھا جس نے لوگوں پر غلبہ پا لیا, لوگوں کی رائے سے. اور خلافت راشدہ کے پورے نظم میں یہی اصول قائم رہا. اس کے بعد اس کے خلاف بغاوت ہوئی اور ملوکیت قائم کر دی.
بالکل.
جب ملوکیت قائم ہو گئی تو اب تو خاندان نے فیصلہ کرنا ہے, یعنی وہ لوگ مل کے فیصلہ کر لیتے تھے. تو اس لحاظ سے ایک ناجائز حکومت, اگر آپ خالصتاً دین کے نقطہ نظر سے دیکھیں تو ایک ناجائز حکومت قائم کر دی گئی جو اب خاندانی بنیاد پر اپنے جانشین کا تقرر کر رہی.
صحیح.
عباسیوں کی حکومت قائم رہی, بنو امیہ کی اندلس میں رہی, پھر اس کے بعد اسی طریقے سے عثمانیوں کی حکومت قائم ہو گئی, پھر مختلف سلطان وجود میں آ گئے. وہ سب کے سب اسی طریقے سے قوت کے بلبوتے کے اوپر قبضہ کرتے
مرضی سے فرد واحد,
اس کے بعد ایک طریقے سے فرد واحد کی حکومت قائم ہو جاتی تھی تو وہ اپنے لیے جانشین مقرر کرتا چلا جاتا تھا.
ٹھیک.
تو اس میں تو یہ ضرورت ہی نہیں پڑی لوگوں کو کہ وہ کوئی آئین بنائے, کوئی دستور بنائے. جو چیز ان کے لیے چاہیے تھی وہ یہ تھی کہ شریعت کے قواعد کے مطابق, یعنی اتنی شریعت تو معطل کر دی انہوں نے.
ٹھیک.
جس طریقے سے ہمارے ہاں جب کبھی بغاوت ہوتی ہے تو اس موقع پر ہم کہتے ہیں کہ ہم نے آئین کو معطل کر دیا ہے.
جی.
اتنی شریعت تو معطل کر دی گئی.
ٹھیک.
لیکن اب باقی معاملات بہرحال شریعت کے مطابق کرنے کا فیصلہ کیا گیا. تو اس میں یہ سوال پیدا ہوا کہ مثلاً بین الاقوامی معاملات کیسے کیے جائیں, مثلاً ٹیکسیشن کے معاملات کیسے ہوں, مثال کے طور پر لوگوں کی زمینوں کا بندوبست کس طریقے سے کیا جائے. یہ سب معاملات جو اسٹیٹ کو پیش آتے ہیں میرے نزدیک یہ آئین کے مسئلے نہیں, قانون کے مسئلے ہیں.
صحیح.
تو قانون کے ان مسائل کے لیے عباسیوں نے بھی کوشش کی, بعد میں بھی کوشش کرتے رہے, چنانچہ کتاب الخراج اسی پر پہلو سے مرتب کی گئی. اسی طریقے سے اور بعض تصنیفات وجود میں آئیں, اہل علم نے اپنے طور پر کام کیا, یہاں تک کہ ہمارے ہاں معلوم ہے کہ اورنگزیب عالمگیر کے زمانے میں
جی
فتاوی عالمگیری کو ترتیب دیا گیا.
بالکل.
ایسی صورت عثمانیوں کے ہاں پیش آئی, مجلہ احکام جس کو کہا جاتا ہے وہ مرتب کیا گیا. یہ جتنے بھی اس طرح کے معاملات ہیں یہ در حقیقت اس بالا تر نظم کے تحت قانون سازی کو بیان کرتے ہیں.
ٹھیک.
یہ بات کہ خود حکمران کیسے وجود میں آئیں گے, ان کا نظم کیا ہوگا, ان کے لیے کیا طریقہ اختیار کیا جائے گا, یہ معاملہ ہم نے جمہوری اصول پر طے نہیں کیا. یہی ہمارا المیہ ہے، ورنہ تو ادارے ہمارے ہاں وجود میں آ چکے ہوتے.
مختصر سا وقفہ لیں گے ناظرین، گفتگو ابھی جاری ہے، اور جب ہم بریک کے بعد واپس آئیں گے تو دانش کو بھی ہم شریک گفتگو کریں گے، ہمارے ساتھ رہیے گا. ویلکم بیک ناظرین، ایک دفعہ پھر ہم آپ کے سامنے ہیں، اور آج ہم غامدی کے ساتھ میں یہ ڈسکس کر رہے ہیں کہ کیا پاکستان کا آئین کفر پر مبنی ہے. اور کیونکہ یہ ڈسکشن آج کل بہت زیادہ ہو رہی ہے، تو یہ سمجھنا یقیناً بہت ضروری ہے کہ آئین کی شرعی حیثیت کیا ہے، اور اسی پہ غامدی صاحب آج ہم سے بات کر رہے ہیں. دانش، آپ کوسچن کرنا چاہ رہے تھے.
جی سر، پاکستان ایک آئیڈیولوجیکل اسٹیٹ ہے، اسلامک آئیڈیولوجیکل اسٹیٹ کہا جاتا ہے، دنیا کی واحد فطری اسلامک مملکت میں شمار ہوتا ہے. مگر اس کے باوجود میں دیکھتا ہوں کہ کچھ ایسے رولز اور ریگولیشنز ہیں جو کہ برٹش دور کے 1862-1860 کے لاس کو ہم نے آج کیری فارورڈ کیا ہوا ہے. اس کے علاوہ آپ نے خود جیسے ایک بات کہی کہ اس میں یہ کچھ ایسی چیزیں ہیں جو کہ شاید اگر میں ایک مسلمان کے اینگل سے دیکھوں تو وہ میرے دماغ میں اس کا تضاد کریٹ ہوتا ہے. حالانکہ آپ کی بات صحیح ہے کہ ایک پوری قوم نے مل کے اس کا فیصلہ کیا، مگر اگر آپ ایک چیز دیکھیں تو دیکھیں 1973 کا جو آئین بنایا گیا تھا، حالانکہ اس کے پیچھے بہت محنت ہوئی تھی، بہت جستجو ہوئی تھی، مگر ایک بہت خاص سرکمسٹنسز میں کریٹ کیا گیا تھا. ملک ٹوٹ گیا تھا، اوریجنل پاکستان کی حکومت ختم ہو چکی تھی، ایک نیا پاکستان وجود میں آیا تھا. تو آپ کیا سمجھتے ہیں کہ آج کل، یہ وجہ میں یہ پوائنٹ اس لیے ریز کر رہا ہوں کہ آج کل جو کچھ لوگ ہیں وہ یہ کہتے ہیں کہ جو اس دور میں جو چیز بنائی گئی اس میں اگر کوئی چیز تبدیل ہونی چاہیے تھی تو آج اتنے سال گزرنے کے باوجود اس میں وہ امینڈمنٹس اس طرح سے نہیں کیے گئے، چاہے وہ 17ویں ترمیم ہو یا 18ویں ترمیم ہو یا 19ویں ترمیم ہو یا اس کے بعد کی ترمیموں میں. تو جو مین لوگوں کو کنسرن آ رہا ہے وہ یہ ہے کہ اب جو چیزیں اس وقت مسنگ تھیں اس وقت آئین کے اندر، جو شاید اوور سائٹ کر دی گئیں یا دیکھ لی گئیں، سب نے ایگری کیا اس پہ، وہ اب کیوں نہیں اس کے اندر آ سکتی ہیں؟ اور اگر وہ آ جاتی ہیں تو شاید وہ جو لوگوں کا کنسرن ہے جس کی وجہ سے سوال اٹھ رہا ہے شاید ختم ہو جائے. آپ کا اس پہ کیا ویو ہے سر؟
یہ سوال تو کبھی بھی ختم نہیں ہوگا. اس کی وجہ یہ ہے کہ جب آپ انسانی سطح پر کوئی کام کرتے ہیں، یعنی آئین آسمان سے الہام نہیں ہوا، یہ ہم انسانوں نے بنایا ہے. انسانی سطح پر جب کوئی آپ کام کرتے ہیں تو اس میں کہیں نہ کہیں غلطی کی نشاندہی کی جا سکتی ہے. مثال کے طور پر ہمارے آئین میں ریاست کے سربراہ کو یہ حق دیا گیا ہے کہ وہ قصاص کو معاف کر سکتا ہے. یہ حق اسلامی قانون کی روح سے ریاست کے سربراہ کو نہیں ہے. اس سے مجھے بھی اختلاف ہے، ہو سکتا ہے آپ کو بھی اختلاف ہو. ہم اس پہ بحث کریں گے، بتائیں گے اس کے بارے میں. یعنی یہ تنہا ایک چیز ہے جو پورے آئین میں نشاندہی کر کے بتائی جاتی ہے. لوگ کہنے کو بہت باتیں کہہ دیتے ہیں
جی،
لیکن میں نے کئی مرتبہ سے پوچھا ہے کہ آپ ذرا متعین کر کے بتائیے کہ وہ کیا چیز ہے جو اسلام کے خلاف ہے ہمارے آئین میں. یعنی میں نے تو آپ سے عرض کیا ہے کہ اگر آئین میں وہ سب باتیں نہ ہوتی، یعنی قرارداد مقاصد بھی نہ ہوتی، یہ بھی نہ لکھا ہوا تھا کہ قرآن و سنت کے خلاف ہم کوئی قانون نہیں بنائیں گے، اس کا نام اسلامی جمہوریہ پاکستان بھی نہ رکھا جاتا، پاکستان کا مذہب اسلام ہے یہ بھی نہ لکھا ہوا ہوتا، اور صرف جمہوری اصول کو تسلیم کر کے یہ آئین بنا دیا جاتا، تب بھی یہ خلاف اسلام نہیں تھا. اس کی وجہ یہ ہے کہ جب آپ نے یہ اصول مان لیا کہ یہاں مسلمان فیصلہ کریں گے یا اس ملک کے شہری فیصلہ کریں گے کہ ان کا قانون کیا ہونا چاہیے، تو یہ باتیں بعد میں پارلیمنٹ میں زیر بحث آتی رہیں گی. آئین تو بنیادی طور پر اس بات کا اعلان ہے کہ آپ نے نظم حکومت کیسے قائم کرنا ہے. تو ایک چیز میں نے آپ کو بتا دی، کسی اور کے نزدیک اگر کوئی دوسری چیز ایسی ہے کہ جو خلاف قانون ہے یا قرآن مجید کے خلاف ہے یا پیغمبر صلی اللہ علیہ وسلم کسی ہدایت کے خلاف ہے، تو آج راہ کرم اس کے اوپر بحث کیجئے، اس کے اوپر آپ کالم لکھیے، اس کے اوپر آپ مذاکرے منعقد کیجئے، اس کے لیے لوگوں کو ایجوکیٹ کیجئے. ہمارے یہاں علماء موجود ہیں جو پارلیمنٹ میں بیٹھے ہوئے ہیں، اسی طریقے سے اور بہت سی مذہبی جماعتوں کے نمائندے ہیں جو وہاں موجود ہیں، ان کے پاس جائیے، ان سے کہیے کہ اس کو تبدیل کرانے کی جدوجہد کریں. یہ قوم کو فیصلہ کرنا ہے. میں بار بار جس چیز کی طرف توجہ دلا رہا ہوں وہ یہ ہے کہ جس وقت ہم مذہب بیان کرتے ہیں تو آپ ایک مسلمان کی حیثیت سے اس مذہب میں کتنا عمل کریں گے، یہ فیصلہ آپ کو کرنا ہے یا مجھے کرنا ہے؟
یہ تو ہر انسان کو کرنا ہے.
میرا کام تو یہ ہے کہ میں آپ کو یہ بتاؤں کہ آپ کا مذہب آپ سے کیا چاہتا ہے، اسلام کے مطالبات آپ سے کیا ہیں، لیکن یہ فیصلہ آپ کو کرنا ہے کہ ظہر کا وقت ہو گیا اور آپ کو نماز پڑھنی ہے. مجھے تو نہیں کرنا، یعنی یہ میں فیصلہ آپ کے لیے کیسے کر سکتا ہوں؟ میں تو آپ کو توجہ دلا سکتا ہوں، آپ کو ایجوکیٹ کر سکتا ہوں. تو یہی معاملہ پوری قوم کا ہے، یعنی پوری قوم ایک فیصلہ کرتی ہے، میرے نزدیک وہ فیصلہ ٹھیک نہیں ہے مثال کے طور پر، تو میں کیا کروں گا؟ میں اپنی قوم کی لیڈرشپ کو، اس کے ارباب حل وقت کو توجہ دلاؤں گا. یہ توجہ دلانا میرا کام ہے. یعنی سیدنا نوح علیہ السلام نے اپنی قوم کے ارباب حلوہ کو 950 سال تک توجہ دلائی. قرآن مجید اس کی مدت بیان کرتا ہے, تو ہمیں تو ابھی 60-70 سال ہی ہوئے ہیں.
بالکل,
ہم اپنی ذمہ داری کو سمجھیں کہ وہ کیا ہے. جس چیز کو ہم اسلام کے خلاف سمجھتے ہیں, قرآن و سنت کے خلاف سمجھتے ہیں, کسی عقلی اصول کے خلاف سمجھتے ہیں, اخلاقی اصول کے خلاف سمجھتے ہیں, یا قوم کی بہبود کے کسی معاملے میں ہمارا کنسرن ہے, اس کے لیے اپنا نقطہ نظر کو بیان کرنا, لوگوں کو ایجوکیٹ کرنا, ان کو تعلیم دینا, یہ ہماری ذمہ داری ہے. یہ بات کہ دوسرا آدمی بالکل پرفیکٹ مسلمان ہو جائے, یعنی اس درجے کا مسلمان ہو جائے کہ ہم یہ کہیں کہ یہ تو معصوم ہو گیا ہے, یہ کیسے ہو سکتا ہے؟ یہ ممکن نہیں ہے. آپ اپنی قوم کو دیکھیے کہ اس وقت اس کی اخلاقی حالت کیا ہے. تو میرے نزدیک جب آپ نے یہ اصول تسلیم کر لیا اور پھر یہ بھی اس میں بتا دیا گیا کہ اگر آئین میں کوئی خرابی ہے تو آپ اس کو ترمیم کر کے درست کر سکتے ہیں. اس کا طریقہ اس میں بیان کر دیا گیا ہے. اس کے بعد وہ مسئلہ کیا ہے از راہ کرم بتایا جائے. زیادہ سے زیادہ یہ کہا جاتا ہے کہ یہاں پر اصل میں جمہوریت کا جس طریقے سے اطلاق کیا گیا ہے, انتخابی نظام ہے اور اس طرح, اس میں خرابیاں ہیں. وہ خرابیاں مل کے دور کر لی,
کوئی اور سسٹم لے,
یعنی ان کے لیے پارٹیاں موجود ہیں, ان کے لیے سیاستدان موجود ہیں, ان کے لیے دانشور موجود ہیں. رائے عامہ کو ہموار کیجیے. ایک پوری کی پوری قوم ہے 18 کروڑ کی. یعنی یہ کیسے ہو سکتا ہے کہ میں غار میں بیٹھ کے ایک رائے قائم کروں اور کہوں پوری قوم کو مان لینا چاہیے؟
بالکل صحیح.
میں اس سے آگے بڑھ کے یہ کہتا ہوں کہ پوری کی پوری قوم اسلام کے خلاف صریحاً کوئی قانون سازی کر ڈالتی ہے, پھر مجھے کیا کرنا ہے؟ لوگوں کو بتانا ہے نا, اس کے سوا میرا کوئی کام نہیں ہے. مجھے اس سے آگے کسی چیز کا حق ہی اللہ تعالیٰ نے دیا. یعنی یہ میں نے ایک مفروضے پر بات کی, لیکن میں پوری ذمہ داری سے آپ سے یہ کہتا ہوں کہ پاکستان کی پارلیمنٹ برسوں سے کام کر رہی ہے. پاکستان کی پارلیمنٹ میں آج تک کوئی ایک مسودہ قانون بھی ایسا نہیں پیش کیا
جو غیر اسلامی,
جو اسلام کے خلاف. یہ ممکن ہی نہیں,
ممکن نہیں.
یہی وہ بات تھی جو قائد اعظم نے کہی تھی. آئین ہم نے بنایا, آئین پر بھی ہم نے بحث کی, ہمارے علماء نے بھی بحث کی. اس میں ایک آدھ چیز کوئی ایسی ہے جس کے اوپر ہمیں ابھی تردد ہے, اس کے اوپر کھلی بحث ہونی چاہیے, اس کو تبدیل کرانے کی کوشش بھی کرنی چاہیے. ابھی 17ویں ترمیم ہوئی, 18ویں ترمیم ہوئی, یہ ترمیم ہوتی رہتی ہیں نا.
بالکل.
تو ایک ترمیم اس مقصد کے لیے بھی ہو جائے گی, لیکن اس کے لیے ضروری ہے کہ آپ کے ارباب حل وقت شرع صدر کے ساتھ اس کو قبول کریں. یعنی ایک عالم کا کام, ایک مجتہد کا کام دین بتانا ہے, اس کو قبول کرنے کا فیصلہ انفرادی طور پر آپ کو کرنا ہے, اجتماعی طور پر قوم کو کرنا ہے.
تو گاندھی صاحب, یہ اس کیفیت کو آپ کیا نام دیں گے اور اس کیفیت کو آپ کس طرح ڈائگنوز کریں گے کہ ہماری قوم 18 کروڑ آپ نے کہا عوام ہے, ساری مسلمان ہے, شریعت کو پسند کرتی ہے, لیکن ہم نے کئی دفعہ یہ ڈسکس کیا کہ اسلامی پارٹیوں کو ووٹ نہیں دیتی, ساتھ ساتھ آج تک پارلیمنٹ میں کوئی غیر اسلامی قانون نہیں آ سکا, اس کے علاوہ جب بھی موقع ملتا ہے الیکشن میں, جب بھی الیکشن ہوتے ہیں ٹرن آؤٹ پہلے سے زیادہ ہوتا ہے, جس سے پتہ چلتا ہے کہ جی ہم تو جمہوریت کو مزاجن بہت پسند کرتے ہیں. پھر ایک دم سے یہ بحث چھڑتی ہے اور لگتا ہے یہ تو بہت کیاس پڑ گیا کہ جی آئین ہی خراب ہے, ہماری ریاست ہی غلط ہے اور یہاں پر خلیفہ ہونا چاہیے. صرف الفاظ کے بدل دینے سے کیا پورا کانسیپٹ بدل جائے گا؟ آج صدر ہے, کل یہاں ہم صدر کا نام خلیفہ رکھتے ہیں, تو کیا یہ چاہتے ہیں جو لوگ ایسے مطالبے کر رہے ہیں؟
یہ خلیفہ کوئی اسلامی اصطلاح ہی نہیں ہے سرے سے, یہ عربی زبان کا ایک لفظ ہے. رسالت میں آپ صلی اللہ علیہ وسلم دنیا سے رخصت ہوئے تو آپ کا جانشین مقرر کیا گیا. عربی زبان میں اس کو خلیفۃ الرسول کہا گیا, یعنی رسول اللہ صلی اللہ علیہ وسلم کا جانشین.
ٹھیک,
خلیفہ کے ایک معنی ہے جانشین کے, یہ بالکل ایک عام زبان کے لفظ کی حیثیت سے استعمال ہوا.
ٹھیک ہے.
اچھا, عربی زبان میں اب جب آپ کے جانشین کے بعد کسی اور کا تقرر ہوگا تو اس کو بھی تو کچھ کہا جائے گا نا.
یقیناً.
تو اس کو خلیفہ تو خلیفۃ الرسول کہا گیا. تو سیدنا عمر رضی اللہ عنہ نے اس کے اوپر یہ تبصرہ کیا کہ بھائی یہ تو بڑی لمبی داستان ہو جائے گی.
بالکل, یعنی ہر دفعہ ایک لفظ کی ایڈیشن ہوگی.
تو ہم ایک ایسا لفظ اختیار کر سکتے ہیں جس میں یہ پہلو نہ ہو. تو امیر المومنین کا لفظ اختیار کر لیا گیا.
ٹھیک.
آج آپ نے صدر کا, وزیر اعظم کا لفظ اختیار کر لیا ہے. ان میں سے کسی لفظ کی کوئی شرعی حیثیت نہیں ہے.
صحیح.
قرآن نے, پیغمبر صلی اللہ علیہ وسلم نے ہمیں کسی لفظ کا پابند نہیں کیا. یہ جو بعد میں خلافت قائم رہی وہ تو ملوکیت تھی, یعنی اس کا اسلام کے اصول سے کیا تعلق تھا؟
صحیح.
اچھے تھے ہمارے بادشاہ, بہت سے ایسے لوگ بھی تھے جنہوں نے بڑے اچھے کام کیے, لیکن اس کا اسلام سے کوئی تعلق نہیں ہے.
ٹھیک.
کہ خلیفہ یا خلیفہ کہنا یہ کوئی اسلام کا قانون ہے یا ضابطہ ہے
یا ایسا کرنے سے کچھ شرعی ہو جاتا ہے, تو ایسا نہیں.
شرعی تو بس اس وقت ہوگا جبکہ وہ لوگوں کی رائے پر ہے, اور اگر لوگوں کی رائے پر
نہیں. یعنی اس کا عمل امپورٹنٹ ہے, اس کا نام امپورٹنٹ نہیں ہے.
اسلام میں قانون بتایا گیا ہے, جیسے کہ میں نے بار بار عرض کیا, وہ قانون تو یہ ہے کہ آپ کو لوگوں کی رائے سے حکومت قائم کرنی ہے. آپ نے ضمن یہ پوچھا تھا کہ پھر لوگ اسلامی جماعتوں کو انتخاب کیوں نہیں کرتے. میرا خیال ہے وہ ذہنی طور پر اس پہ احتجاج کرتے ہیں کہ مسلمانوں کے ایک معاشرے کے اندر ساری جماعتیں اسلامی ہوتی ہیں.
यकीनन
ये अलग से मज़हबी जमातों की क्या मंतिक
जरूरत
है।
है।
यानी अगर किसी ने मज़हब की तालीम देनी है, तरबियत करनी है, कोई इदारा कायम करना है तो लोग करें,
उसके
लेकिन
लिए हुकूमत तो जरूरी
उसके
नहीं
लिए
है।
तो कोई ज़रूरत नहीं है।
जी
जहाँ तक सियासत का ताल्लुक है तो ये इस वक्त मुस्लिम लीग है, पीपल्स पार्टी है, ये कौमी जमातें हैं। इन कौमी जमातों में आप मुसलमान की हैसियत से भी शरीक हो सकते हैं, मसीह की हैसियत से भी शरीक हो सकते हैं, जो भी मुसलमान यहाँ मौजूद हैं,
बिल्कुल
मसीही हैं, हिंदू हैं, दूसरे मजाहब के लोग हैं, वो एक कौमी जमात में शरीक होते हैं। वहाँ आप ये जेरे बहस ले आए, कानून ये होना चाहिए, जाब्ता ये होना चाहिए। किसी चीज़ की ताबीर में आपका कोई मुख्तलिफ नुकता नजर आया तो बयान कीजिए, उसको लोगों के सामने रखिए, उस पर एक खुली बहस हो जाएगी। अगर आपकी बात ज़्यादा मजबूत है लोग उसको कबूल कर लेंगे, नहीं कबूल करते तो खुदा ने आपको इससे ज़्यादा कोई हक नहीं दिया अपनी बात कहते।
बिल्कुल ठीक जी। दानिश से क्वेश्चन ले लेते हैं हम, लेकिन दानिश आपके सवाल का जो जवाब है वो हम ब्रेक के बाद लेंगे।
कोई प्रॉब्लम नहीं है सर। आपने कहा कि कोई गैर कानून गैर शरी कानून का इतलाक नहीं हुआ, मगर देखिए हमने देखा है कि हमने पिछले दिनों में ब्लस्फेमी लॉ पे काफ़ी डिस्कशन असम्बलियों में लेके आए, हदूद ऑर्डिनेंस पे हम बातें असम्बली में लेके आए, तो हम ये देखते हैं कि जो 5% वोट लेके पार्टियां आती हैं, चूंकि उनके पास स्ट्रीट पावर ज़्यादा है, तो वो असेंबली में बहस नहीं करके स्ट्रीट पावर दिखा के उस सारी सोच को ख़त्म कर देती हैं। तो मेरा क्वेश्चन ये है कि अगर हम कॉन्स्टिट्यूशनल वे को फॉलो भी कर रहे हैं और डंडे को भी फॉलो कर रहे हैं रोड पे, और उसके बाद हम उसका मिक्स लेके आना चाह रहे हैं, तो अगर अगर जो आदमी सफ़र कर रहा है अगर वो अपने आप अपने लॉज को नहीं इम्प्लीमेंट करा पाएगा तो एक तरह से वो ऑपरेशन फेस कर रहा है। और आपके ख्याल में आपको ज़्यादा पता होगा कि जुल्म बर्दाश्त करना भी जो है वो इस्लाम में इसको बहुत गलत नज़र से देखा गया है, तो इस पे मैं आपका व्यू लेना चाहूँगा इस पे के बाद।
जी हम जवाब देंगे गांधी साहब का एक मुख्तसर से वक्फे के बाद, हमारे साथ रहिएगा। वेलकम बैक नाजरीन, एक दफ़ा फिर हम आपके सामने हैं और आज हम आईने पाकिस्तान को डिस्कस कर रहे हैं कि क्या ये कुफर पर मबनी है। और गांधी साहब ब्रेक से पहले दानिश ये पूछना चाह रहे हैं कि जो ऑप्रेस्ड तबकात हैं या जो मार्जिनलाइज्ड सेक्शंस ऑफ सोसाइटी हैं जिनकी इतनी रिप्रेजेंटेशन नहीं है पार्लियामेंट में, जिसमें हमारी माइनॉरिटीज़ भी आ जाती हैं, औरतें भी आ जाती हैं, हालांकि बहुत बड़ी पॉपुलेशन का हिस्सा है, वो तो कभी भी ऐसी स्टेज पर नहीं पहुंचेंगी कि वो अपनी बातें मनवा सकें पार्लियामेंट के जरिए से आइन साजी कर सकें। तो क्या वो हमेशा एक जबर ही बर्दाश्त करती रहेंगी और जुल्म को सहना भी कोई इतनी अच्छे तरीके से तो इस्लाम ने इसको बयान नहीं किया, कमज़ोर तरीन फॉर्म है आपके खराब ईमान की, इसको आप कैसे देखते हैं कि क्या यहाँ पर जमहूरियत और आइन का ये जो तरीक़ाकार है ये बिल्कुल परफेक्ट है?
जमहूरियत खुद एक नौजायदा चीज़ है, यानी हमारे यहाँ तो अभी इसको मुसलमान तजुर्बा कर रहे हैं। इससे पहले भी गालिबन बात हुई थी कि मुसलमानों के इस वक्त निसफ
बहुत कम ममालिक में
ममालिक है,
बिल्कुल,
लेकिन उनमें से शायद एक या दो हैं जिनमें जमहूरी तरीके से हुकूमतें कायम हो रही हैं या हुकूमतों का नज्म चलाया जा रहा है। 1215 में मैग्ना कार्टा मंजूर हुआ था, उसके बाद एक जमहूरियत का सफ़र शुरू हुआ। खुद बरतानवी जमहूरियत को 2-3 सदियां लगी हैं यहाँ तक पहुँचने के लिए, तो हमारे यहाँ भी लोगों को सब्र के साथ इसका इंतजार करना होगा। रास्ते दो हैं, एक तरीका यह है कि आप उस पुरानी दुनिया को वजूद में ले आइए जहाँ बंदूक हुकूमत करती थी, और फिर उसके बाद हर 10 साल के बाद एक पानीपत का मैदान गर्म होता है, एक तरीका ये है
जी।
और जो कुछ इस वक्त करने की कोशिश की जा रही है वही मैं आप भी करना शुरू कर दें। दूसरा तरीका यह है कि जमहूरी अकदार को आहिस्ता आहिस्ता कौम के अंदर मुस्तहकम किया जाए, और ये बात ठीक नहीं है। जब इज्तिमाई तौर पर मामलात में खराबी हो तो इस्लाम में सब्र एक बहुत बड़ी कदर है, यानी इसको अल्लाह ताला ने अपनी माइयत की बशारत दी है, अल्लाह की मदद शामिल हो जाती है। आप अपनी बात शाइस्तगी के साथ कहिए, अपनी बात लोगों तक पहुंचाइए, जमहूरी उसूलों के मुताबिक आपकी बात आहिस्ता आहिस्ता लोगों के जहन पर असरअंदाज होगी। दलील को हुकूमत करनी चाहिए, ना कि ये देखा जाए कि कितने लोग इसकी ताइद में हैं। फैसला तो जाहिर है अक्सरियत की बुनियाद पे होगा, लेकिन आहिस्ता आहिस्ता अक्सरियत के जहन को भी हम बदल सकते हैं,
उनको भी रियलाइज करा सकते हैं।
उन्होंने एक और बात की तरफ इशारा किया था अपने सवाल में कि यहाँ बाज औकात चंद फीसद है, यानी 4-5% मजहबी गिरोह, वो पार्लियामेंट को आजादाना कानून साजी नहीं करने देते,
इन्फ्लुएंस करते।
ये भी दर हकीकत जमहूरी तरबियत का फुकदान है, क्योंकि एक लंबे अरसे तक हमारे यहाँ या तो मलूकियत रही है और या मजहबी तबके जिस तरह के मसीही दुनिया में भी था वो अपनी ताकत के साथ अपनी बात मनवाते रहे हैं। इस वक्त भी उनको बड़ी ताकत हासिल है, अब तो उन्होंने बंदूक भी हाथ में उनके बाज लोगों ने पकड़ ली है। तो इस सूरत हाल का भी हमको मुकाबला करना है, यानी आहिस्ता आहिस्ता लोगों को इस बात का कायल करना है कि अल्लाह ताला का बताया हुआ कानून और जाब्ता क्या है। इस वक्त हादसा ये है कि अल्लाह के नाम पर, उसकी शरीयत के नाम पर एक ऐसा मुतालबा किया जा रहा है जो अल्लाह के कानून और शरीयत के बिल्कुल खिलाफ है।
सही
यानी अल्लाह ताला ये कह रहे हैं कि तुमको अपने मामलात का फैसला इस तरह करना है, उसका तरीका ये है, तुम्हारे अंदर कोई निज़ा पैदा हो जाए तो अमरुहुम शूरा बैनहुम, और हम ये कहते हैं कि अगर निज़ा पैदा हो गया तो हम बंदूक से फैसला करेंगे, हम बेगुनाहों को मारकर फैसला,
ये तो बिल्कुल अपोजिट जा रहे हैं हम,
ये बिल्कुल उसके बरक्स है, यानी शरीयत के नाम पर खिलाफ है शरीयत,
बिल्कुल ठीक,
दुनिया में अमन कायम करने के नाम पर
बदमनी,
ये सूरत हाल इस वक्त पैदा हो गई है।
ठीक,
तो लोगों को ये समझना चाहिए और हमें उनकी खिदमत में उन्हें अदब के साथ ये अर्ज करना है कि ये बिल्कुल मुमकिन है कि एक इज्तिमाई निज़ाम में आपकी बात नहीं मानी गई, लेकिन हमें किस चीज़ को जिंदा रखना है, ये कि बात कहने की आज़ादी रहे, यानी आज अगर एक बात नहीं मानेगी तो कल मानी जाएगी। मैंने आपको बताया कि 1215 में तो सिर्फ इंग्लिस्तान के उमरा और बादशाह के दरमियान एक माहदा हुआ था, लेकिन उसमें चूंकि बादशाह के हुकूक किसी हद तक कम हो गए थे और बात कहने की किसी आज़ादी को तस्लीम कर लिया गया था, तो उसे जमहूरियत की या आइन की अवलीन दस्तावेज समझा जाता है।
ठीक,
उसकी वजह क्या है, हमारे यहाँ इससे बहुत पहले सदियों पहले कुरान ने ऐलान कर दिया कि अमरुहुम शूरा बैनहुम, यानी मुसलमानों का निज़ाम उनकी राय पर मबनी होगा
जी।
ये जमहूरी उसूल का अबदी ऐलान था, इसलिए कि कुरान के ऐलानात तो रोज तब्दील नहीं होने,
बिल्कुल
वो क्यामत तक वाजिबुल इताअत है। कुरान के इस ऐलान को सामने रख कर तालिबान भी गौर करें, मजहबी जमातें भी गौर करें, जो लोग यहाँ पर सेकुलर नुक्ता नज़र के हामिलीन हैं वो भी गौर करें कि जब हमने ये तय कर लिया है कि जमहूरी हुकूमत कायम होगी तो फिर सब्र के साथ अकलियत को अपनी बात बयान करनी है और अकलियत के बाद कहने के रास्ते में कोई रुकावट नहीं होनी चाहिए।
सही,
यानी असल में जिस चीज को कायम करना है वो दो चीजें, एक ये कि अक्सरियत की राय के मुताबिक कानून साजी हो जाएगी,
ठीक,
और हम उस कानून को कानून की हैसियत से मान लेंगे, लेकिन उससे इख्तलाफ का हक हमें
हमेशा हासिल रहेगा
और हम उस इख्तलाफ को बयान करेंगे, उसकी गलती वाजे करेंगे और उस इख्तलाफ को बयान करने के रास्ते में कोई रुकावट बर्दाश्त नहीं करेंगे। ये बहस भी वाजे हो जानी चाहिए अब कि पार्लियामेंट में कौन लोग बैठे हुए हैं, लोग कहते हैं जो लोग भी बैठे हुए हैं वो लोगों के नुमाइंदा हैं, उनको फैसला करना है कि वो इस्लाम की किस ताबीर को कबूल करते हैं, ताबीर करने का काम उलमा मुज्तहिदीन कर रहे होते हैं, वो सोसाइटी में हमेशा मौजूद रहते हैं, यानी कानून के माहिरीन आम कानून जो है वो भी सोसाइटी में मौजूद होते हैं, पार्लियामेंट कबूल करने का फैसला करती है, पार्लियामेंट कभी इज्तिहाद नहीं करती, वो इज्तिहादात में से किसी इज्तिहाद को
कबूल करती है, कुछ को रिजेक्ट करती है,
और ये फैसला आम आदमी को करना होता है। देखिए, आप आम आदमी की हैसियत से किसी दीनी मसले में कोई खलजान महसूस करें तो मुख्तले पहले इलम की आरा रखेंगी, उसके बाद कबूल करने का फैसला कौन करेगा, आप करेंगी।
सही,
मैं अपने लिए कबूल करने का फैसला करूंगा, बिल्कुल इसी तरह ये हक पार्लियामेंट को हासिल है, वो कबूल करने का फैसला करेगी। इस वक्त जो इस्लामी कानून नाफिज कहे जाते हैं मुझे उनमें से भी बहुत सौ पर एतराज है, लेकिन मैं बस इतना ही हक मांगता हूँ कि मुझे आजादाना तरीके से उनकी गलती वाजे करने का मौका दिया जाए ताकि हम अल्लाह के दीन की बेहतर से बेहतर
शक्ल जो है उसको हम।
और एक आखिरी बात मैं आपसे अर्ज कर दूं कि इसमें किसी अकलियत को परेशान होने की जरूरत नहीं है, इस्लाम के जितने कवानीन है वो सब मुसलमानों से मुतल्लिक है, उनमें से किसी कानून का निफाज किसी गैर मुस्लिम पर ना आपको करने का हक है
ना वो उसका इतलाक होता है,
उसका इतलाक होता है।
ठीक,
तो अगर कोई कानून, मिसाल मैं दे रहा हूँ, अगर निकाह और तलाक के बारे में हम ये कानून बनाते हैं जैसे कि हमारे मुल्क में है कि इसको इस तरह रजिस्टर किया जाएगा, तो ये तो नहीं कि मसीहियों के लिए भी बना देंगे या हिंदुओं के लिए भी बना देंगे, वो मुसलमानों ही का लॉ है, मुस्लिम फैमिली लॉ है वो। बिल्कुल इसी तरीके से मीरास तकसीम होनी है, निजा हो गया मेरे और आपके दरमियान, तो ये हमारा शख्सी मामला है, ये मुस्लिम कानून है। इसी तरह लेन देन के मामलात है, उनमें सूद है या कोई और चीज जेर बहस आती है, वो भी मुसलमानों से मुतल्लिक है, यानी जितनी चीजें हैं वो सब की सब उन पर नाफिज होनी है। इसी तरह मिसाल के तौर पर जराइम की सजाएं हैं, उसमें भी आखिरी चीज यही है कि उन लोगों पर नाफिज होगी कि जो इस्लाम को शौरी तौर पर मानते हैं, अल्लाह के साथ अहद इतात बांध चुके हैं, इस अहद इतात के बावजूद बगैर किसी उजर के, यानी किसी रियायत के वो मुस्तक नहीं थे, उन्होंने इस जुर्म का इर्तकाब किया है।
ठीक,
ये जितना कुछ है वो सब का सब मुसलमानों के लिए जेर बहस है, इसलिए किसी गैर मुस्लिम को इसमें अदना दर्जे में भी कोई तश्वीश नहीं होनी चाहिए।
ठीक,
उनसे मुतल्लक कोई कानून अगर है तो उनकी राय सुननी चाहिए और उसका फैसला भी उन्हीं की राय की बुनियाद पर करना चाहिए।
सही,
एक अच्छे जमहूरी माशरे में हम इन सब मसाइल को हल कर सकते हैं।
ठीक, गांधी साहब, ये बताइए कि आज दुनिया में निज़ाम आइन बनाने का या मुख्तलिफ काम करने के जो निज़ाम है, पोलिटिकल इंस्टीट्यूशन हैं, ये इस स्टेज तक जो हम पहुंचे हैं, हम तो कहना नहीं चाहिए, वेस्ट ने ये काम किया है, तो अगर वो इस मकाम तक पहुंच गए हैं जहां हमें पहुंचना चाहिए था, वेलफेयर स्टेट का कॉन्सेप्ट हमसे ज्यादा अच्छे तरीके से उन्होंने अगर इम्प्लीमेंट कर दिया है, तो क्या उनके की हुई रिसर्च वर्क और उनके किए हुए काम से अगर हम आज फायदा उठाते हैं और अपने आइन में कुछ तब्दीलियां करते हैं, इस्लाम के मुनाफी भी नहीं है वो बातें, तो इसमें क्या हर्ज है? यहां तो नौबत ये आ गई है कि आप कोई भी काम, कोई अच्छा काम भी अगर ऐसा करते हैं जो आया वेस्ट की तरफ से या इंट्रोड्यूस उस तरफ से हुआ है, तो उस पर एक शोर मच जाते हैं और एक सोच बन गई है कि ये काफिराना निजाम है, जिस तरह जमहूरियत के खिलाफ लोग यही कहते हैं। तो इसमें क्या बुराई है?
मगरब और मशरक की इस तकसीम को भी कदीम जमाने की जाहिलियत समझता हूँ। मेरे नज़दीक इंसानियत का मामला है, इंसानियत का सफर जारी है, उसमें जहाँ तक खुदा के दीन का ताल्लुक है उसके बुनियादी उसूल हमारे पास मौजूद हैं और उनमें से कोई चीज़ हम मगरब से लेने नहीं जा रहे हैं।
ठीक,
यानी मगरब में वो काम होने हैं या मशरक में भी अगर कोई काम होना है तो वो काम होने हैं जिनका ताल्लुक हमारे दुनियावी मामलात मसाइल से
जी।
अब अगर उसमें इजादात वो कर रहे हैं, अगर उसमें साइंस की तहकीक वो कर रहे हैं, अगर इस कायनात के राजों को वो इफ्शा कर रहे हैं, उनका इंकशाफ कर रहे हैं, तो सवाल ये है कि इसके ऊपर सर पीट के आप क्या करेंगे?
सही,
वो कर रहे हैं और उसके नतायज आपके पास है, तो मैंने नहीं देखा किसी आदमी ने जहाज में सवार होने से इस बुनियाद पर इनकार किया हो कि ये अमरीका का बना हुआ है। आप ये कहते हैं इंटरनेट का इस्तेमाल इस वक्त वो लोग भी कर रहे हैं जो ये कहते हैं कि हम तो शरीयत को आखिरी दर्जे में नाफिज करना चाहते हैं।
बिल्कुल ऐसा ही,
और ये चीज बहरहाल
टेक्नोलॉजी से फायदा वो भी उठा रहे हैं,
दौरे हाजिर की एक अजीम इजाद है। बिल्कुल इसी तरीके से अगर किसी इस्लाम के उसूल को, अकल के किसी उसूल को, फितरत के किसी उसूल को सामने रखकर अहले मगरिब ने उसकी बुनियाद पर एक नज्म बना दिया है, हम जायजा लेंगे उसका, देखेंगे अगर उसमें कोई खराबी है दूर कर लेंगे, और वो भी इंसानियत की मीरास है, उसका शुक्रिया अदा करना चाहिए। वो जालनतुल मोमिन है, हमें तो ये तालीम दी गई थी, अरे हिकमत जालनतुल मोमिन, हिकमत अगर कहीं भी पाई जाती है तो वो हमारी गुमशुदा चीज है,
मिरास है। बिल्कुल,
इसको इंसानियत के जाविये से देखना चाहिए। मशरक और मगरिब में तकसीम करके अगर आप चीजों को देखेंगे तो ये पुरानी जाहिलियत है जिसमें आप मुब्तला हो जाएंगे। नहीं, हमें फैसला करना है किसी चीज के सही और गलत होने की बुनियाद पर। सही बात अगर मगरिब ने कही है तो सर आंखों पर, और अगर वो किसी मस्जिद में खड़े हुए नमाजी मुसलमान ने भी गलत बात कह दी है
तब भी गलत है।
यानी बात का फैसला सही और गलत की बुनियाद पर होगा, ना कि किसी आदमी को देखकर फैसला किया जाए।
बहुत बहुत शुक्रिया गांधी साहब आपका, और दानिश आपका भी बहुत शुक्रिया। नाज़रीन, प्रोग्राम आपने देखा, और हमेशा की तरह मैं यही कहूंगी कि अगर अभी भी आपके जहनों में कोई सवालात हैं तो हमें ईमेल कीजिए gks@sama.tv पे। इसके अलावा हमारे फेसबुक पेज को भी विजिट कीजिए और ट्विटर पे भी हम मौजूद हैं। मुझे इजाजत दीजिए, खुदा हाफिज़।